नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल जेठ 15 गते शुक्रबार, ज्येष्ठ शुक्ल पक्ष त्रयोदशी तिथि, तदनुसार 29 मे सन् 2026, नेपाल सम्वत 1146, आज अनलाथ 13। आज राजधानीबाट प्रकाशित प्राय सबैजसो दैनिक पत्र पत्रिकाहरूले आज बजेट सार्वजनिक हुँदै र 19 गणतन्त्र दिवस सम्बन्धीका सामग्रीहरूलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ, 19 गणतन्त्र दिवस सुशासन र समुन्नतिबाट स्थायित्व शीर्षकको समाचार गोर्खापत्रको अग्रपृष्ठमा प्रकाशित छ। नेपाली नागरिकको संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना भएको 18 वर्ष पूरा भएको छ। 2065 जेठ 15 गते संविधान सभाको पहिलो बैठकबाट 240 वर्षदेखि सत्तासीन राजतन्त्रात्मक व्यवस्था अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको हो। व्यवस्था प्राप्तिका लागि संघर्ष गरेका नागरिक अगुवा, अर्थशास्त्री, कूटनीतिज्ञ एवं जेनजी अभियन्ता अबको यात्रा आर्थिक विकास र सुशासन हुनुपर्ने बताउनुहुन्छ। गणतान्त्रिक व्यवस्थाले नागरिकलाई सत्ता सञ्चालनको जिम्मेवारी प्रदान गरेको उल्लेख गर्दै उनीहरू अब समुन्नतिका लागि सुशासन मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थायित्वतर्फ केन्द्रित हुनुपर्ने बताउनुहुन्छ। अर्थशास्त्री एवं प्राध्यापक डाक्टर कुसुम साक्य, नागरिक अगुवा एवं वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, जेनजी अभियन्ता असुन्दा पौडेल र पूर्व राजदूत डाक्टर निर्मल विश्वकर्माले प्रतिक्रिया दिँदै राजनैतिक स्थिरता र आर्थिक विकासले मात्रै गणतन्त्र सुदृढ हुने बताउनुभयो। प्राध्यापक डाक्टर साक्यले देशमा प्राप्त राजनैतिक उपलब्धि संस्थागत गर्न आर्थिक समृद्धि र राजनैतिक स्थिरता अनिवार्य शर्त रहेको बताउनुभयो। उहाँले विगतका राजनैतिक क्रान्ति र परिवर्तनपछि पनि नागरिकले अपेक्षा गरे अनुसारको आर्थिक रूपान्तरण हुन नसकेकाले निराशा बढ़ेको बताउनुभयो। वरिष्ठ अधिवक्ता भट्टराईले गणतन्त्रको मुख्य उपलब्धि संविधान भएको र पछिल्ला राजनीतिक उतार चढ़ावबीच संविधानको रक्षा हुनु सकारात्मक पक्ष रहेको बताउनुभयो। उहाँले संविधानमा जनतालाई सार्वभौमिकता सम्पन्न भनिएकाले अब व्यवहारमा त्यसको अनुभूति हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, राजनीतिक दलमा लोकतान्त्रिकरण प्रक्रिया पूरा हुन सकेको छैन, सामूहिक निर्णय प्रक्रिया अवरूद्ध छ र अझै पनि व्यक्तिको सोच र चिन्तन हावी भइरहेको छ। त्यसैले संसदलाई जनताका आवाज मुखरित हुने मंच बनाउनुपर्छ र नागरिकका मुद्दा सम्बोधन हुनुपर्छ। गणतन्त्र दिवस सम्बन्धी सुशासन र समुन्नतिबाटै स्थायित्व शीर्षकको यो समाचार आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। आज बजेट सार्वजनिक हुँदै सुशासन प्राथमिकतामा शीर्षकको समाचार पनि गोर्खापत्र दैनिकबाट लिँदैछौं। अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालनासहित सुशासनलाई केन्द्रमा राख्दै सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट आज सार्वजनिक गर्दैछ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले संसदको संयुक्त सदनमा अपराह्न 4 बजे आगामी आर्थिक वर्षको लागि खर्च तथा व्ययको अनुमानसहितको विवरण अर्थात बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। बजेट मार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउँदै आउनुभएको छ। आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थान बिन्दु बनाएर आउने 5 वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने अर्थमन्त्रीको तयारी छ। बजेटमा वर्षौंदेखि विभिन्न कारणले रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चिततासहित द्रुत सम्पन्न गर्ने व्यवस्था, कमजोर अवस्थाका सार्वजनिक निकाय खारेजी लगायतको घोषणा गर्ने सरकारको तयारी छ। त्यस्तै निजामती कर्मचारीको न्यूनतम 15% तलब वृद्धि गर्ने, करका दरलाई व्यवस्थित र समयानुकूल बनाउने, व्यक्तिगत आयकरको सीमा बढ़ाउने लगायतका घोषणा पनि बजेट मार्फत गर्ने तयारी छ। उपभोग र लगानी बढ़ाउँदै बढ़ीमा 7 वर्षभित्र 100 अर्ब डलरको अर्थतन्त्र बनाउने गरी अर्थ मन्त्रालयले लक्ष्य निर्धारण गरेको छ। बजेटको आकार 20 खर्ब नाग्ने अनुमान गरिएको छ। अर्थमन्त्री वाग्लेले संसदमा आय व्ययको अनुमान समावेश हुने विनियोजन विधेयक सहित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक पनि प्रस्तुत गर्नुहुनेछ। नेपालको संविधान 2072 अनुसार हरेक वर्ष जेठ 15 गते आगामी आर्थिक वर्षको आय व्यय विवरण प्रस्तुत गर्ने प्रावधान छ। सुशासन प्राथमिकतामा आज बजेट सार्वजनिक हुँदै यो समाचार गोर्खापत्र दैनिकबाट लिएका हौं। आयोगको सीमा नाग्दै मध्यम वर्ग लक्षित बजेट शीर्षकको समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। झण्डै 2/3 बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको सरकारले आज पहिलो बजेट सार्वजनिक गर्दैछ। राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष 2083-84 लागि बजेटको सीमा 18 खर्ब 90 अर्ब रूपियाँ तोकेको थियो, तर सरकारले आयोगको सीमाभन्दा बढ़ीको बजेट ल्याउने तयारी गरिरहेको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार आयोगको उक्त सीमा नाघेर केही ठूलो आकारको बजेट आउने निश्चित छ। यसपटकको बजेट विशेष गरी मध्यम वर्गीय नागरिक मैत्री हुने र नयाँ कम्पनी दर्तादेखि व्यवसाय विस्तारसम्मका कानूनी तथा करका अवरोधहरूलाई डिजिटलाइजेशन मार्फत सहुलियत दिने गरी तयार भइरहेको स्रोतले बताएको छ। सरकारको मध्यमवर्गीय नागरिक मैत्री हुने गरी केही नयाँ कार्यक्रम पनि बजेटमा समावेश गरिरहेको मन्त्रालय स्रोतले बतायो। यो वर्गलाई प्रत्यक्ष फाइदा पुग्ने गरी नयाँ कार्यक्रम समावेश गरेको मन्त्रालय स्रोतको भनाई छ। सरकारले यस बजेटलाई काम गर्न बाधा पुर्याउने नभई काम प्रति प्रेरित गर्ने र ऊर्जा दिने गरी पूर्ण रूपमा प्रोत्साहनमुखी बनाउने नीति लिएको स्रोतको भनाई छ। बजेटमा पिछड़िएको क्षेत्र, गरीब, दलित र महिला वर्गलाई राज्यले गर्ने संरक्षणको दायराभित्र राख्दै उच्च प्राथमिकता दिने तयारी गरेको छ। यो समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। कान्तिपुर दैनिकले भने भरपर्दो स्रोत बिनै ठूलो आकारको घाटा बजेट ल्याइँदै शीर्षकको समाचार प्रकाशन गरेको छ। ठूलो आकारको बजेटको विरोध गर्दै आउनुभएका अर्थमन्त्री सोडिम वाग्लेले नै स्रोत समितिले दिएको सीमा नाघेर आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै हुनुहुन्छ। राजस्व संकुचित भएको र वैदेशिक अनुदान आशातीत रूपमा बढ़न नसकिरहेका बेला अर्थमन्त्री वाग्लेले राजस्व संकलनको महत्वाकांक्षी लक्ष्य चाहिँ ठूलो आकारको घाटा बजेट ल्याउन लाग्नु भएको हो। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। स्वेट शेयरलाई वैधानिकता दिने तयारी शीर्षकको समाचार कारोबार दैनिकमा प्रकाशित छ। सरकारले स्वेट शेयरलाई वैधानिक बनाउने तयारी गरेको छ। प्रस्तावित नयाँ कम्पनी ऐनमा कुनै व्यक्तिले कम्पनीमा नगद लगानी नगरी आफ्नो मेहनत, सीप, ज्ञान, प्रविधि, अनुभव, बौद्धिक सम्पत्ति वा योगदानका आधारमा प्राप्त गर्ने स्वेट शेयरलाई वैधानिक मान्यता दिन लागि हो। स्वेट शेयर लगायतका व्यवस्था थप गर्दै उद्योग मन्त्रालयले 2 दशक अघि बनेको कम्पनी ऐनलाई विस्थापित गर्दै नयाँ कम्पनी ऐन ल्याउने तयारी थालेको छ। मन्त्रालयले तयार पारेको कम्पनी कानून सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2083 अवधारणा पत्रले आर्थिक वर्षको कम्पनी माफ गर्नुहोला अबको कम्पनी प्रशासनलाई डिजिटल, प्रविधि मैत्री र लगानीमुखी बनाउने लक्ष्य लिएको छ। सरकारले हाल सैद्धान्तिक स्वीकृतिको प्रक्रिया मात्र अघि बढ़ाएको ऐनमा प्रस्तावित व्यवस्थाहरूले नेपालमा कम्पनी संचालनको ढाँचामा वृहत फेरबदल गरेको छ। हाल कार्यान्वयनमा रहेको कम्पनी ऐन 2063 त्यस बेलाको आर्थिक तथा प्रशासनिक संरचना अनुसार बनेको थियो, तर पछिल्लो 25 वर्षमा व्यवसाय गर्ने शैली, डिजिटल प्रविधि, स्टार्टअप संस्कृति, विदेशी लगानी डेटा प्रणाली र विश्वव्यापी कम्पनी प्रशासनमा ठूलो परिवर्तन आएको छ। यही कारण पुरानो ऐनलाई संशोधन गरेर मात्र काम नचल्ने निष्कर्षसहित सरकारले नयाँ ऐन ल्याउन खोजेको हो। यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक इन्टरनेट टिभी टेलिफोन डेटा एकै छ
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस् फोन गर्नुहोस् डेटा चलाउनुहोस्
सजिलो छ एकै साथ
फाइबर इन्टरनेट तीव्र गतिको संसार टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ
नेपाल टेलिकम राष्ट्रको संचार
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू कान्तिपुर दैनिकमा मानव अधिकार आयोगको सिफारिश कसरी हुन्छ कार्यान्वयन शीर्षकको समाचार प्रकाशित छ राष्ट्रिय मानवाधिकार आयोगले जेन्जी आन्दोलनमा भएका घटना छानबिनपछि 5 दर्जन भन्दा बढ़ी नाम किटान गरेर मानवाधिकार उल्लंघनमा कार्यवाही र थप अनुसन्धानका लागि सरकारलाई सिफारिश गरेसँगै यो कसरी कार्यान्वयन हुन्छ र त्यसको असर के हुन्छ भन्ने विषयमा चासो बढ़ेको छ सिफारिश कार्यान्वयनलाई लिएर समाजदेखि सामाजिक सञ्जालसम्म बहस चलिरहेको छ आयोगले प्रतिवेदनको सिफारिश खण्ड बुधबार सरकारलाई बुझाउनुका साथै सार्वजनिक पनि गरेको थियो संविधानको धारा 249 अन्तर्गतको अधिकार प्रयोग गर्दै आयोगले तत्कालीन प्रधानमन्त्री गृहमन्त्री संचार मन्त्री तथा सुरक्षा निकायका प्रमुखहरूलाई कार्यवाहीका लागि सिफारिश गरेको छ 23 भदौको हिंसात्मक घटनामा उनीहरू जिम्मेवार रहेको ठहर गर्दै आयोगले कार्यवाही गर्न भनेको हो 24 भदौको घटनामा जोड़िएका रासोपाका 17 सांसद सहित 52 जनाको नाम किटान गरी आयोगले अनुसन्धानका लागि सिफारिश गरेको छ टीओबी सहित 2 समूहलाई पनि अनुसन्धान गरी कार्यवाही गर्न सरकारलाई सिफारिश गरेको छ यहाँ छानबिन समिति संयोजक लिली थापाको भनाई पनि समेटिएको छ उहाँ भन्नुहुन्छ अहिलेको सरकार जेन्जी आन्दोलनकै बलमा आएकाले प्रतिवेदन कार्यान्वयन हुने विश्वास छ त्यसै गरी अन्तर्राष्ट्रिय कानूनका विज्ञ सूर्य सुवेदी भन्नुहुन्छ आयोगको सिफारिश कार्यान्वयनका विषयमा अन्तर्राष्ट्रिय निकायले चासो दिन सक्छन् राजु चापाकाई वरिष्ठ अधिवक्ता भन्नुहुन्छ सरकारले सिफारिश कार्यान्वयन नगरे मानवाधिकार आयोग आफैले जिम्मेवार बनाउन सक्छ महान्याधिवक्ता नारायण दत्त कडेल भन्नुहुन्छ जे सार्वजनिक भयो त्यही अनुसन्धान प्रतिवेदन हो भने यसले कार्यान्वयनको गुणस्तर ग्रहण गर्दैन यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ नयाँ पत्रिका दैनिकमा 1 महिनामै 250 उजुरी त्यतिले नै बुझाए सम्पत्ति विवरण शीर्षकको समाचार प्रकाशित छ सम्पत्ति छानबिन आयोगमा उच्च पदस्थ सरकारी तथा सार्वजनिक पदाधिकारी विरूद्ध धमाधम उजुरी आउन थालेको छ आयोगका अनुसार 1 महिनाको अवधिमा करिब 250 पदाधिकारीले आफ्नो सम्पत्ति विवरण बुझाएका छन् भने त्यतिकै संख्यामा उजुरी पनि प्राप्त भएका छन् आयोगले 40,000-50,000 पदाधिकारी छानबिनको दायरामा पर्न सक्ने अनुमान गर्दै विवरण संकलन र उजुरी लिने काम तीव्र बनाएको छ छानबिनको दायरामा पर्ने उच्च पदस्थ सरकारी सार्वजनिक र लाभको पदमा रहेका व्यक्तिहरूले सम्पत्ति विवरण फारम लिने र भरेर बुझाउन थालेको आयोगका सदस्य समेत रहनुभएका प्रवक्ता गणेश केसीले बताउनुभयो यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ नयाँ पत्रिका दैनिकबाटै चिया अनुसन्धान केन्द्र खोल्न बनाइएको 18 करोड़को सरकारी भवनमा निजी होटल शीर्षकको समाचार लिँदैछौ चियाको स्वाद गुणस्तर जाँच र बाली संरक्षण गर्ने उद्देश्यका साथ इलामको कन्याममा चिया अनुसन्धान तथा प्रवर्धन केन्द्र बनाउन राज्यले 18 करोड़मा भव्य भवन बनायो तर चिया अनुसन्धान केन्द्र सञ्चालन नगरी लीजमा लगाइएको भवनसहितको संरचनामा निजी कम्पनीले वृक्षालय कन्याम होटल चलाएको छ कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको 18 करोड़को संयुक्त लगानीमा उक्त भवन 2 वर्ष अघि निर्माण गरिएको थियो तर नगरपालिकाले निजी कम्पनी उत्तम प्रगतिलाई लीजमा दियो भवनमा उक्त कम्पनीले होटल चलाएको हो चिया केन्द्र सञ्चालनका लागि दक्ष जनशक्ति र उपकरण अभावको कारण देखाउँदै चालू आर्थिक वर्षदेखि वार्षिक 29 लाख रूपियाँ भाडा पाउने गरी नगरपालिकाले उक्त कम्पनीलाई 10 वर्षका लागि लीजमा दिएको छ होटलका सुपरभाइजर संजय प्रधानका अनुसार 4 रोपनी जग्गा मध्ये 3 रोपनीमा बनेको टी टेस्टिङ सेन्टरका 5 मध्ये 4 भवनमा होटल छ यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ राजदूतका लागि पहिलो पटक आवेदन खुल्ला शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौं नेपालको इतिहासमै पहिलो पटक सरकारले खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि आवेदन खुला गरेको छ। परराष्ट्र मन्त्रालयले हिजो राजदूत तथा स्थायी प्रतिनिधि पदका लागि योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो। राजदूत नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने कि विज्ञ तथा अनुभवी व्यक्तिलाई सिधै नियुक्त गर्ने भन्ने बहस चलिरहेका बेला सरकारले यो कदम चालेको हो। मन्त्रालयले आवेदनका लागि 7 पृष्ठ लामो कार्यविधि टर्म्स अफ रेफरेन्स टीओआर समेत सार्वजनिक गरेको छ। सरकारको योग्यतामा आधारित नियुक्ति र सार्वजनिक पदमा खुला प्रतिस्पर्धाको नीति अनुसार मन्त्रालयले राजदूत पदका लागि आवेदन खुला गरेको हो, तर सफल उम्मेद्वारलाई कुन देशमा पठाउने भन्ने टीओआरमा उल्लेख गरिएको छैन। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। आजको राजधानी दैनिकमा सहकारीमा भएको व्यथिति अध्ययन आयोगको प्रतिवेदन, 33 वर्षमा 11 अध्ययन प्रतिवेदन समस्या जस्ताको त्यस्तै शीर्षकको समाचार प्रकाशित छ। सहकारी संस्थामा भएका व्यथिति अन्त्य गर्न, एक भन्दा बढ़ी शाखा भएका सहकारी संस्थाका शाखा बन्द गर्न र समस्या समाधान भएपछि सम्भाव्यता अध्ययनका आधारमा मात्रै नयाँ दर्ता गर्न सुझाव दिएको छ। सहकारीमा भएको व्यथिति जाँचबुझ आयोगले नयाँ सहकारी दर्ता र शाखा सञ्चालनमा रोक लगाउन सरकारलाई सिफारिश गरेको हो। आयोगको प्रतिवेदन अनुसार हाल राम्रैसँग चलिरहेका सहकारीहरूले पनि शाखा मार्फत भएका कारोबारको हिसाब रापसाप गरेर खाता बन्द गर्नुपर्ने भएको छ। आयोगले सरकारलाई बुझाएको प्रतिवेदन अनुसार नयाँ सहकारी दर्ता नगर्ने, शाखा वा केन्द्र खोल्न स्वीकृति नदिने र एक भन्दा बढ़ी शाखा खोली सञ्चालनमा रहेका सहकारीहरूलाई हिसाब रापसाप गरी शाखा बन्द गर्नु भनी निर्देशन दिइएको छ। यो समाचार राजधानी दैनिकबाट लिएका हौं। नेपाल ट्रस्टको 404 रोपनी जग्गामा मुहीको रजगज शीर्षकको समाचार नेपाल समाचार पत्रमा प्रकाशित छ। नेपाल ट्रस्टको नाममा रहेको 404 रोपनी जग्गामा मुहीले रजगज गरेको खुलेको छ। यति धेरै जग्गामा मुही लाग्दा ट्रस्टको कार्यालयले फिर्ता ल्याउने प्रक्रिया अघि बढ़ाउन सकेको छैन। महालेखा परिषदको प्रतिवेदनमा पटक पटक मुहीको विषय उठाउँदा कुनै पनि कार्यवाही हुन सकेको छैन। हरेक वर्ष उक्त जग्गाको विषय खोजी हुन्छ, फेरि सेलाउँछ। मालपोत कार्यालय कलंकीबाट विगतमा नेपाल ट्रस्टको नाममा जग्गा धनी प्रमाण पूर्जा प्राप्त भएको, काठमाडौँको मातातीर्थ थानकोट सतुङ्गल तथा इचंगुमा रहेको 172 रोपनी 15 आना जग्गा मुही तथा निजको हकवालाको नाममा नामसारी भएको देखिन्छ। यो समाचार नेपाल समाचार पत्रमा प्रकाशित छ। ट्रम्पसँग तुलना भएपछि भैंसीले पायो पुनर्जीवन, अब चिड़ियाघरमा बस्ने शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको तुलनाले भाइरल बनेको भैंसीलाई बंगलादेशको राष्ट्रिय चिड़ियाखानामा राखिने भएको छ। रोयटर्सका अनुसार 38 वर्षीय मालिक जिया उद्दीन मृदाले बेचेपछि नयाँ मालिकले यसलाई बकरिदमा काट्ने तर्खर गरेका थिए, तर जनचासो बढ़दै गएकाले सरकारी अधिकारीहरूले अन्तिम अवस्थामा यसलाई काट्नबाट रोके। उनीहरूले यसलाई किनेर जीवनदान दिए। अब ढाकास्थित राष्ट्रिय चिड़ियाघरमा यो भैंसी बस्नेछ। झण्डै 700 केजी तौल रहेको यो भैंसीका तस्विरहरू सामाजिक सञ्जालमा भाइरल छन्। 10,00,000 यस भैंसीका तस्विर हेरेका छन्। धेरैले यसलाई डोनाल्ड ट्रम्प नाम दिएका छन्। एक मन्त्रालयका अधिकारीले सुरक्षा कारणले यस भैंसीको ज्यान जोगाइएको बताउनुभयो। सुरक्षा चासोलाई आधार मानेर भैंसीलाई जोगाइएको हो, यसप्रति ठूलो रूपमा जनचासो छ, ती अधिकारीले भन्नुभयो। अवलोकनकर्ताहरूलाई सुरक्षित साथ यस भैंसी देखाउने लक्ष्यले यसलाई संरक्षण गरिएको चिड़ियाघरका अधिकारीहरूले जनाएका छन्। यस भैंसीसँग फोटो खिच्न ठूलो संख्यामा मानिसहरू आउने अधिकारीहरूले अपेक्षा गरेका छन्। अघिल्लो महिना यसका पूर्व मालिक मृदाले बिजनेस स्ट्याण्डर्डसँग भन्नुभएको थियो, मेरो भाइले यसको कपाल र टाउको हेरेपछि जिस्किएर डोनाल्ड ट्रम्प नाम दिएका थिए। उनले थपेका थिए, यो निकै शान्त छ, अल्बिनो भैंसीहरू प्राय शान्त हुन्छन् र नचिढाएसम्म आक्रामक हुँदैनन्। यो समाचार कान्तिपुर दैनिकमा ट्रम्पसँग तुलना भएपछि भैंसीले पाए पुनर्जीवन शीर्षकमा प्रकाशित छ। रविन्द्रको उत्साह शीर्षकको समाचार अन्नपूर्ण पोस्टबाट लिँदैछौ। नेपाली एम एमए फाइटर रविन्द्र ढाँट यूएफसीको छनौट प्रतियोगिता रोड टू यूएफसी सीजन 5 को सेमी फाइनलमा प्रवेश गर्नुभएको छ। मकाउ स्थित ग्यालेक्सी एरिनामा हिजो भएको प्रतिस्पर्धामा जीत निकाल्दै ढाँट सेमी फाइनलमा पुग्नु भएको हो। फिलिपिन्सका किम्बर्ट अल्टिनो जोनलाई दोस्रो राउण्डमा नकआउट गर्दै रविन्द्रले ऐतिहासिक जीत निकाल्नु भएको हो। क्वार्टर फाइनलको भिडन्तमा मैदानमा उत्रेका रविन्द्रलाई हौसला बढ़ाउन हङकङ र मकाउबाट सयौं नेपाली एरिना पुगेका थिए। यो समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक शंकर भण्डारीलाई धन्यवाद दिँदै दीपक जोशी आज्ञा माग्छु। नमस्ते।